यो हो अनलाइन रेडियो हाम्रो संसार, सूचना समाचार र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net, तपाईँको अनलाइन साथी रेडियो हाम्रो संसार।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला मात्र होइन, यो हो जिन्दगीको वास्तविक कथा, कथा भित्रको कथा, भित्रको कथा।
जीवन उस्तै, यात्रा उस्तै, केवल भुगाई फरक, अनुभव पनि उस्तै फरक, तर बाँच्ने रहर सबैको उस्तै हो। मित्र, जीवनका अनेकिन्ती यात्राहरू पार गर्दै, कतै दुःख त कतै सुखको अनुभूतिलाई सङ्गाल्दै, यात्रा तय गर्ने क्रममा सङ्गालिएका केही तिता त केही मिठा पलहरूका सङ्गालो यो हो कार्यक्रम कथा भित्रको कथा। नमस्कार अनि स्वागत एवं रात्रिकालीन अभिवादन। जीवन भोगाईको वास्तविक कथालाई प्रस्तुत गर्ने एकमात्र प्रस्तुति कार्यक्रम कथा भित्रको कथाको अर्को नयाँ श्रृंखलामा विकासका लागि सहकार्य रेडियो मकवानपुर 101.3 मेगाहर्जमा हरेक शनिबार राति 9:15 बीबीसी नेपाली सेवापछि आउने यो कार्यक्रम तपाईँ फरक फरक प्रस्तुताको साथमा सुन्न सक्नुहुन्छ। तपाई यो कार्यक्रम रेडियो मकवानपुरको वेबसाइट www.radiomakwanpur.com मार्फत पनि सुन्न सक्नुहुन्छ। सँगै तपाई यो कार्यक्रम अनलाइन रेडियो हाम्रो संसार मार्फत पनि सुन्न सक्नुहुन्छ, जसको निम्ति तपाई www.hsradio.hamrosansar.net मा लगइन गर्नुपर्ने हुन्छ। र आजको यो नयाँ श्रृंखलाको साथमा उपस्थित भएकी छु म तपाईँकै पूर्णिमा। हो मित्र, सदाचै आज पनि हामी जीवनको वास्तविक कथा खोतल्ने प्रयास गर्नेछौ कार्यक्रम कथा भित्रको कथाको आजको यो श्रृंखलामा रहेर एउटा यथार्थ कथा समेट्नेछौ आजको यो बसाईमा। आजको यो बसाईमा रहेर एक वास्तविक कथा प्रस्तुत गर्नेछौ। हो, आजको यो कथाको वास्तविक पात्र हुन् माया श्रेष्ठ। 41 वर्षीय मायाको परिवारमा श्रीमान र छोरा 3 जना छन्। श्रीमानको सामान्य रोजगार, खाना र घर व्यवहार धान्न आफ्ना छोराहरूलाई पढाउन मुस्किल। यही कारणले गर्दा मायाले चटपटी बेच्न थालेको 1 दशक भइसकेको छ। यसरी चटपटी बेच्दै हेटुडा 6 गौरीटार आसपासमा आफ्नो आमदानीको दरिलो क्षेत्र बनाइसकेको छ। यसरी चटपटी बेचेर छोराहरूलाई पढाउँदै घर व्यवहार धानेको छ। हजुर, यही वास्तविक कथालाई हामी प्रस्तुत गर्नेछौ, तर अहिलेका लागि रोजेकी छु यो मिठो सांगीतिक आवाज। यो आवाज पछि माया श्रेष्ठको जीवनको वास्तविक कथालाई समेट्ने प्रयास गर्नेछौ।
बजाऊ सारंगी दाई सारंगी को धूना दाई समझी समझी रुच मेरो
जी।
गर्यो के गर्यो के गर्यो के गर्यो मायाको बसाइ सार्यो जिउनु न मर्नु पार्यो बिछोडाको हुरीले कहाँ पुर्यायो कहाँ बाट कहाँ पुर्यायो कहाँ लाग्नु हो त ढुङ्गे मुटु होइन यो सहनालाई चोट झरनामा बगी जाने पहरा तो आँसु ओठ भरि बेथलु गई कसरी महासु
हजुर जीवन एउटा यात्रा हो यो यात्रा कतै सहज र खुसी अनि उमङ्गका लहरहरू त कतै तिता अनि नमिठा पलहरू यस्तै हो जिन्दगीमा जसो तसो यो यात्रालाई तय गर्नु नै पर्छ हजुर कार्यक्रम कथाभित्रको कथाको आजको यो श्रृङ्खला यसरी सुरु हुन्छ आजको यो श्रृङ्खलाकी पात्र माया श्रेष्ठ उनकी तीन भाई छोरा मध्ये दुई भाई छोरा अहिले कक्षा दसमा पढ्दैछन् र एक छोराले एसएलसी पास गरी प्लस टू पढ्दै गर्दा पढाइ छोडेको छ यसप्रति माया मन दुखाउँछिन्
र अस्ति माघसम्म पढे त्यहाँबाट छोड्दे बिचैमा साह्रै नराम्रो लाग्छ गुनासो लाग्छ
मायाले औपचारिक शिक्षा लिन नपाए तापनि पढ्नु पर्छ र आफ्नो सन्तानलाई पढाउनु पर्छ भन्ने चेतना उनीसँग छ माया आफू सानो छँदा पढ्न नपाएर दुःख पाएको र सानोमा बुवाले छोरीलाई पढाएर के पाइन्छ अर्काको भित्तर टाल्ने जात भनेर गाली गरी पढाइदिनु नभएकोमा मन दुखाउँछिन्
ठुलो कुरो मलाई पाँच वर्ष छ वर्षको उमेरमै आमाले भन्नुभयो छोरीलाई पनि दुईटा अक्षर चिनाउनु पर्ने भनेर भन्नु हुँदाखेरि अनि बुवाले के भन्नुभयो भने छोरीलाई पढाएर के काम अर्का भित्तर टाल्ने जात भन्नुभयो त्यस कारणले भाइहरूलाई चाहिँ जति पढे नि पढ तर छोरीलाई पढ्न नहुने कस्तो अशिक्षित रहेछ त पहिलाको जमाना होइन त्यही नै मलाई ठुलो चिन्ता लाग्छ, ठुलो पिर लाग्छ, साह्रै गुनासो छ मलाई। यो गुनासो पोख्न पाएदेखि उनीहरूको अलिकता चेतना खुल्छ कि भन्ने मलाई आशा छ।
वास्तवमै मायाले भने जस्तै अझै पनि हाम्रो समाजमा छोरीले पढेर के पाइन्छ र भनेर छोरा र छोरी बीच भेदभाव गरेको घटना हामीले सजिलैसँग पाउँछौ। यसरी आमा बाबाले छोरीलाई शिक्षा नदिएर आफूलाई यो समाजमा अशिक्षाको दर्जामा राखिरहेको बेला प्रौढ शिक्षा लिन पाउँदा जिन्दगी नै उज्यालो भएको महसुस गर्छिन् उनी।
53-54 सालमा चाहिँ म प्रौढ शिक्षामा पढ्न पाएँ र मेरो श्रीमानले आज प्रौढ शिक्षा भए पनि पढ्न पठाउनु भयो र मेरो आज आँखा खुलेको छ, संसार देखेको छ, संसारको कुरा सुनेको छु, संसारको कुरा बुझिएको छु। त्यो बेलासम्म म अनपढ व्यक्ति थिएँ, होइन? अनपढ हुँदाखेरि सबैबाट थिचो मिचो सहन पर्ने रहेछ। यो अनपढ त हो नि भनेर मान्छेले हेला गर्दो रहेछ, हेपेर बोल्दो रहेछ, जे भने नि हुन्छ भन्ने ठान्दो रहेछ। तर अब म कोही देखेर पनि म डराउनेवाला छैन।
वास्तवमै के पढेर त के पढेर जानिन्छ रे, यसरी धेरै यात्रा तय गरेकी माया धादिङमा जन्मिएर कहिले चितवन त कहिले मकवानपुर गरी विभिन्न ठाउँको यात्रामा नै जीवन बिताए। यसरी त्यो यात्रामा कति रात भोकै बस्नु परेको कुरा याद छ मायालाई।
हामी चितवनमा बस्थ्यौँ, चितवनबाट 3 वर्षमा हामी यता आयौँ, तामगढीमा गऱ्यौँ। 28 सालमा चाहिँ म 3 वर्षको थिएँ। अनि तामगढी जाँदाखेरि चाहिँ त्यहाँ बुवाहरूले फडानी गरेर अनि जग्गाहरू धेरै बटुल्नु भएको थियो, अनि त्यहाँनिर असुर ग्यास छोडेर बमहरू पड्काएर भागाभाग गरेको चाहिँ अलिअलि थाहा छ। सरकारी जग्गाहरू उहाँहरूले फाडेर बस्नुभयो, धेरै बसोबास गर्नुभयो, भनौँ न 100 घर 50 घर थियो होला अनुमान।
त्यसपछि तपाईँहरू कहाँ चितवन आउनुभयो?
त्यहाँबाट असुर ग्यास छोडिसकेपछि बुवालाई अब बुवालाई मार्ने नै भयो भन्ने एउटा हल्ला थियो। अनि पत्लैमा आएर एउटा होटेल थियो पश्चिम साइडमा, एउटा बुढी मान्छेको होटेल थियो, र त्यो होटेलमा आएर हामी रोडमै सुत्यौँ, रोडमै खाना खायौँ। र अनि भोलिपल्ट हामी हेटौँडा आयौँ, अनि न्यारपानी बस्यौँ, न्यारपानीबाट फेरि यो मकनपुरमा बस्यौँ। 3 बिघा जग्गा 27 सालमै किन्नु भएको रहेछ बुवाले, अहिले जुन अहिले बेचेको ठाउँमा। र अनि त्यहाँ आएर बस्यौँ, त्यहाँबाट पनि फेरि कुलिया भन्ने ठाउँमा लिएर जानुभयो बुवाले, यहाँ छोडेर धेरै ठाउँमा सार्नुभयो। अनि हामी त्यस कारणले दुःख पाइयो, धेरै दुःख पाइयो। अनि त्यस ठाउँबाट पनि फडानी गऱ्यो 35 सालमा, जुन अहिले पर्सा जिल्लामा 35 सालमा चाहिँ खडानी गरेपछि हामीलाई त्यहाँबाट अनि बुवाले उहाँ लिएर जानुभयो
कुन ठाउँ
ठोरीमा नयाँ बस्ती बर्मनगर। त्यस ठाउँमा लिएर जाँदाखेरि पुरै सिरियो घारी छ, आमदानी छैन, जङ्गलै जङ्गल छ, खानी आमदानी केही छैन, ऋण गरेर खानु पर्थ्यो। भाइ बहिनी बालक थियो, 4 भाइ एउटा बहिनी, अनि मम्मी सधैँ बिमारी हुनुहुन्थ्यो, आर्थिक कमजोर थियो।
सत्र वर्षकी हुँदा विवाह गरेकी मायाको 5 जना दाजुभाइ र आमा बुवा पर्सामा छन्। माइती नगएको पनि 1.5 वर्ष भइसक्यो। दाजुभाइबाट सहयोग मिलेको छ कि छैनन् भन्ने मेरो प्रश्नमा उनी यस्तो बताउँछिन्।
छैन छैन, त्यो त बरु मैले सकेसम्म मैले आजसम्म गरेको थिएँ, अब चाहिँ गर्नेवाला छैन, मन मरिसक्यो।
चटपटे बेच्दै हिँडेकामा यहाँलाई होइन समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ?
समाजले भनौँ भनेदेखि आजसम्म मैले 10 वर्ष भयो हात्ती लेठमा मैले चटपटे बेचेको, धेरै जस्तो साउकोटा टोलमा र राई टोलमा बिक्री हुन्छ मेरो, एकदम कतै पनि बिक्री भएन भने साँझमा 8 बजे राति गयो भने मेरो त्यही सट्टै सिद्धिन्छ। उनीहरूलाई साह्रै मिठो लाग्छ अरे मेरो चटपटे, अरूलाई लागोस् अथवा नलागोस् होइन, उनीहरूलाई चाहिँ म 1 हप्ता गएन भने मलाई खबर पठाउनु, चटपटे दिदी कहाँ गयो, चटपटे अचेल खानै पाइएन भनेर खबर पठाउनुहुन्छ त्यहाँको मान्छेले, जसले पनि चटपटे दिदी भन्नुहुन्छ। मैले पहिलो दिन त्यहाँ कसै पनि दोकान देखिनँ, नदेख्दाखेरि अलिअलि सामानहरू लिएर गएँ अनि अमिलो लिएर गएँ। पहिलो दिनमा त भनौँ भनेदेखि रुखमा उभिएर लाज लागि नौलो ठाउँ होइन कस्तो छ होला त्यो ठाउँ भन्ने मलाई मनमा डर लाग्थ्यो। 18 रुपियाँको चाहिँ मैले अमिलो मात्र बेची छु पहिलो दिनमा, भदौदेखि सुरु गरेको 56 साल। दोस्रो दिनमा मैले 29 रुपियाँको बाल जागृति स्कुलमा मैले बेच्न थालेको, दोस्रो दिनमा चाहिँ मैले 29 रुपियाँको अमिलो बेची छु, अनि तेस्रो दिनमा मैले 39 रुपियाँको बेच्दै आएँ। अनि हुँदै लाँदाखेरि अर्काले गरेको देखेर अनि चटपटे अलिअलि अलिअलि गरेर आफैले गोलभेडाको रसहरू पकाएर अनि आफैले बनाउन प्रयास गरे र अनि ढुङ्रे सुङ्रे त्यस्तै काचा कुचु राख्दा राख्दा 200-300 त्यस्तै व्यापार हुँदै आउँदा अहिले मेरो त्यहाँ व्यवसाय 500 व्यवसाय हुन्छ स्कुलमा। अनि भ्यायो भने त्यहाँ सामान बाँकी रह्यो भने अनि सर र हाती लेट झर्छु, एकैछिनमा सिद्धिन्छ र 7-8 म घर पुग्छु। अनि मलाई राति हिँड्दाखेरि कसैको डर तरास केही छैन, सबैले दिदी भनेर मान्यता गर्नुहुन्छ त्यहाँको मान्छेले। ठुलो के कुरो भन्नुहुन्छ भने आफूले नबिराउनु नडराउनु, आफूले सानो गल्ती गर्यो भने पो सबैले अँग्याउलाउन सक्छ, आफूले गल्ती नै गरे छैन भने त कसैले गल्ती देखाउन सक्नुहुन्न।
मायालाई जिन्दगी एउटा दुःखको भण्डार लाग्छ रे। जीवनमा धेरै दुःख गरे तापनि अहिले आफ्नो खुट्टामा उभिन सकेकोमा गर्व गर्छ।
जिन्दगी भन्ने कुरो कस्तो रहेछ भन्नुहुन्छ भनेदेखि, मान्छेको जिन्दगीमा सङ्घर्ष गर्नको लागि दुःख पनि आउँदो रहेछ, सुख पनि आउँदो रहेछ, होइन? बालककालको उमेरमा त धेरै दुःख थियो, माइतीमा गाई बाख्रा गोठालो जानु पर्थ्यो, ज्याला गर्नु पर्थ्यो, होइन? त्यसकारण त्यो चाहिँ अहिले ज्याला गर्न चाहिँ जानु परेन, आफ्नो खुट्टामा आफै उभिन सक्ने क्षमता चाहिँ जब मैले प्रौढ शिक्षा पढेँ त्यहाँबाट मात्रै अनि मैले बुद्धि पाएँ, ज्ञान पाएँ, यो संसार देखेँ। अनपढ हुँदाखेरि सबैबाट थिचो मिचो सहन पर्ने रहेछ, यो अनपढ त हो नि भनेर मान्छेले हेला गर्दो रहेछ, हेपेर बोल्दो रहेछ, जे भने नि हुन्छ भन्ने ठान्दो रहेछ। तर अब म कोही देखेर पनि म डराउनेवाला छैन।
हो मित्र, सबैका आआफ्नै कथा अनि व्यथा हुन्छ नै। हरेक मानिसले सफलता प्राप्त गर्नका लागि सङ्घर्ष आवश्यक छ। यही सङ्घर्षरत जीवनको एक वास्तविक कथालाई आजको यो प्रस्तुतिमा प्रस्तुत गरिरहेकी छु। गौरीटार निवासी माया श्रेष्ठको जीवनको वास्तविक कथालाई निरन्तरता दिनु अघि हामी लिँदैछौ एउटा विश्राम। विश्राम पछि मायाको वास्तविक कथालाई अझै पनि खोतल्ने प्रयास गर्नेछौ।
यो हो अनलाइन रेडियो हाम्रो संसार, सूचना समाचार र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net, तपाईको अनलाइन साथी रेडियो हाम्रो संसार।
सूचना संगीत र मनोरञ्जनको संसार हाम्रो संसार। राजनीति, अर्थ, खेलकुद र विश्व समाचार, विज्ञान र प्रविधि हाम्रो आधार। हाम्रो संसार .net को एउटा छुट्टै प्रस्तुति, साप्ताहिक समाचार, साप्ताहिक समाचार, साप्ताहिक
समाचार। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला मात्र होइन यो, यो हो जिन्दगीको वास्तविक कथा, कथा भित्रको कथा, भित्रको कथा।
एकैछिनको विश्रामपछि फेरि पनि तपाईँलाई हार्दिक हार्दिक स्वागत छ यो रात्रिकालीन प्रहरमा। विकासका लागि सहकार्य रेडियो मकवानपुर 101.3 मेगाहर्ज मार्फत तपाईँ यति बेला जीवनको वास्तविक कथालाई खोतल्ने एक मात्र प्रस्तुति कार्यक्रम कथा भित्रको कथा सुन्दै हुनुहुन्छ। यतिखेर यो कार्यक्रमको साथमा म छु तपाईँकै पूर्णिमा। हेटौँडा छ गौरीटार निवासी माया श्रेष्ठ। गौरीटार आसपासमा विगत 56 चटपटे बेच्दै आफ्ना दैनिक गुजारा चलाउँदैछिन्। मायालाई चटपटे दिदी भनेर उपनाम पनि दिएका छन्। चटपटे बेच्ने क्रममा कसैले तपाईँलाई भनेको केही कुरा याद छ कि भनेर सोद्धा मेरो प्रश्नको जवाफमा यस्तो बताउँछिन्।
मैले 3 मान्छेले भने मलाई, तर 2 मान्छे त मरेर गइसक्यो, कुहिएको चटपटी बेच्न ल्याउँछ दुनियाँलाई रोग लगाउनलाई, छिछिछिछिछि यस्तो कुहिया चटपटी पनि खान्छ भन्ने मान्छे एउटा मरिसक्यो है। अनि अर्कोले पनि ठुलो असिना पानी आएको थियो आदर्श के अरे उयो सागर क्लब भन्ने ठाउँमा नाक्सुतीमा बेच्दै आएँ, अनि धन्नै एक पाउको असिना परेको थियो। एक घर पस्न जाँदाखेरि मलाई त्यो चाहिँ ठुलो घृणा गर्यो कि, म त इसाई हुँ होइन, अनि इसाई भयो भन्दामा के मान्छेले घृणा गर्न पाइन्छ त, तर त्यो व्यक्ति पनि मरेर जानुभयो। मलाई कस्तो पनि लागेन, उहाँले बुझ्नु भएन जान्नु भएन, उहाँले जे बोल्नुभयो त्यो आफूले बोलेको गल्ती भूल पाप त उहाँले नै भोग्नु भयो नि, तर मैले गरेँ भने मलाई नै लाग्छ होइन मैले सहेँ ठिकै छ। म आपद विपदमा पर्दा उहाँको घरभित्र लुक्न गएँ, ठेला बाहिर राखेँ, सोरसार पारेर अनि भित्र गएँ बसेँ, अनि असिना रहेपछि म घर फर्केँ। म नाक्सतीसम्म बेच्न आउँथेँ।
यो कहिलेतिर घटना होला याद छ यहाँलाई?
खै 57-58 हो कि 59 हो त्यो त थाहा भएन, यत्रो यत्रो औषधमा 200 ग्राम जति पनि परेको थियो हजुर। त्यो बेलामा धेरै टायलहरू फुटेर मान्छेले जस्ता फेर्यो, त्यत्रो अवस्थामा असिना आएको थियो त्यो बेला।
हो चटपटी बेच्दै घर घर पुगेर दिनमा आमदानी कति गर्नुहुन्छ त भनी सोद्धा यस्तो बताउँछिन् उनी,
अब अलिक समयमा हिँड्यो भने 700-800 पनि व्यापार हुन्छ, अलि अघिल्लो हिँड्यो भने 400-500 त्यस्तै व्यापार हुन्छ।
माया मिठो गीत पनि गाउँछिन्, मिठो आवाजमा गीत गाएर सुनाइन् उनले, गीत सँगै मनका कुरा खुलेर प्रस्तुत गरिन्।
साउने खोला उरुलेर आउँदा, साउने खोला उरुलेर आउँदा, माछा मारौँ दुवाली छेकेर, माछा मारौँ दुवाली छेकेर, करके नजर बैसलो जवान, करके नजर बैसलो जवान, आई म त तिमीलाई देखेर, आई म त तिमीलाई देखेर।
यसरी उनी जिन्दगी जिउने क्रममा सबैभन्दा बढी रोएको दिन कहिले हो त भने सोद्धा त्यो दिनलाई यसरी सम्झिन्छन् यस कार्यक्रमका लागि।
पोहोर फागुनमा वीरगंजमा उहाँ सर्भिस गर्नुहुन्थ्यो, फागुनमा त एक वर्ष भयो नि, घटना ठुलो छ। मङ्सिरमा घरमा आएर 1 गतेतिर आउनु भएको थियो, अनि 2 दिन अघि 1 दिन बसेर तुरन्तै उहाँ जानुभयो अफिसमा, अनि जानु भइसकेपछि बिहान त्यो दिन राति चाहिँ 12 बजेको थियो होला सायद, कुकुर एकदम रोयो के, अनि कुकुर धेरै रोएपछि अनि मलाई मनमा डर लाग्यो झसङ्ग भए, अनि छोरालाई उठाएँ, छोरो कुकुर एकदम रोएको छ नराम्रो घटना हुन्छ अब बुवालाई फोन गरौँ न भनेर 1 बजे राति मैले उठाएँ। अनि फोन गर्दाखेरि त्यो बेलासम्म बुवा ठिक छ होइन, रातिको ड्युटी हुनुहुन्थ्यो, भोलिपल्ट 9 बजे टाइममा चाहिँ हाकिम आउनुभयो अरे, अनि हाकिम आउनु हुँदाखेरि चाहिँ गेट खोल्न जानु हुँदाखेरि गेट खोल्या खोल्या भयो अरे, अर्को साथी पछाडि हुनुहुन्थ्यो अरे, अनि ए भन्या भनेमा त्यही करन्ट लगाएर त्यही खतरक्कै बस्नु भयो अरे, अनि पछाडिको साथीले चाहिँ जिस्केको हो क्या अरे भन्ठान्नु भयो अरे के उहाँ पछाडिको साथीले चाहिँ, अनि त्यस्तो भनेको अवस्थामा चाहिँ पुरा रगत चुसिसकेर त्यही डङरङ्गै ढल्नु भएपछि मात्र त्यो साथीले पत्याएर आएर उठाउँदाखेरि मान्छे छैन, मर्या जतिकै बेहोस रे छैन, अनि ल एम्बुलेन्स ल्याउनु पर्यो एम्बुलेन्स ल्याउनु पर्यो भनेर भने अरे, ल्याउनु चाहिँ ल्याउनु भएन अरे, नल्याएपछि अनि मेरै श्रीमानसँग विजय भाइ पनि त्यही जागिर गर्नुहुन्छ र उहाँको कोठा लगेर 2 घन्टा सुताउनु भयो अरे, 2 घन्टा पछाडि चाहिँ अनि होसमा आएर अनि एकोर हुनुभयो अरे, अनि अरू साथीले भन्नुभयो अरे तपाईँले आज नयाँ जीवन पाउनुभयो यार, तपाईँ त मरेर पनि बौरिनु भयो, हामीले त माया मारिसकेका थियौँ भनेर साथीहरूले भन्नुभयो अरे, अनि त्यस्तो भन्दाखेरि अलिअलि याद भयो अरे उहाँलाई, 2 घन्टा पछाडि बिम्जिनु भयो अरे, अनि बिम्जिनु भएपछि अब उपचार गर्न जानुपर्छ, एम्बुलेन्स बोलाएर उपचार गर्नुपर्छ, कति कमजोरी भयो होला भनेर अफिसको मानिसहरूले भन्नुभएको थियो अरे, अनि मलाई केही भएको छैन भनेर, अनि बेलुका आउनुभयो यहाँ, अनि अस्ति भर्खर जानुभएको अहिले किन आउनुभएको भनेर मेरो मन मनले मात्रै भनिसकेको थियो, तर मुखले भन्या भए मेरो श्रीमानलाई कति चित्त दुख्थ्यो होला, मरेर त जीवित भएर आउनुभयो करन्ट जस्तो लागेको मान्छे, अनि त्यहाँबाट मेरो मनले मात्रै भनी मुखमा चाहिँ निस्केन, अनि खाना साना खायौँ, खाना पनि मलाई खान मन छैन भन्नुभयो, झोक्राउनु भयो, ठिकै छ भन्यो, अनि 9:30 भएको थियो, अनि ओछ्यानमा गयौँ, अनि टुक्रुका बस्नुभयो, अनि घोप्टो परेर रुनु भयो, किन रुनु भयो, तपाईँलाई के भयो आज भन्दाखेरि, मेरो सहनी छोरी अहिले कुन हालतमा रोएर बस्थ्यो होला, म आज मरिसकेको थिएँ भनेर गुनासो पोख्नु भयो।
धेरै पल रोएर नै जिन्दगी जिउने क्रममा कहिले काहीँ आत्महत्या गरौँ जस्तो लागेन भनी सोद्धा उनको जवाब यस्तो आउँछ।
त्यो 57-58 सालमा मलाई त्यही भएको थियो, नाम्रो लिएर म झुन्डिएर मर्छु पनि भनेर गएको थिएँ। त्यो बेला शमी श्रीमानले रक्सी खानुहुन्थ्यो, पिट्नुहुन्थ्यो, होइन अहिले त्यस्तो हुनुहुन्न, एकदम आफूले जे भन्यो त्यही मान्नुहुन्छ। अहिले जस्तो बुद्धि त्यो बेलामा थिएन नि त, कोही दिन मान्छेको बुद्धि कमजोर हुन्छ होइन। अहिले चाहिँ श्रीमानलाई म एकदम मान्छु, छोडिसक्नु भयो अहिले 8-9 वर्ष भइसक्यो। केही जहाँ रक्सी चुरोट बेडी जब हामी इसाई भयौँ त्यो दिनदेखि चाहिँ मैले जति दुःख पाए तापनि म स्वर्गको महलमा बसेको छु जस्तो लाग्छ, लोग्नीबाट चाहिँ मैले श्रीमानबाट चाहिँ।
मायालाई डर लाग्छ आफ्ना छोराहरूप्रति शङ्का गर्दै यस्तो बताउँछिन् आफ्नो मनको कुरा, मनको पीडा।
अब छोरी छैन, छोरा मात्रै छ, भोलि गएर धेरै दुःख पाउँछु होला भन्ने निराशा लाग्छ। म बुढी हुन्जेल मैले सकुन्जेल आफ्नो व्यवसाय गरेर खान्छु जस्तो लाग्छ।
जब तपाईँले पढ्न पाउनु भएन नि
हजुर,
त्यो दिनहरू सम्झिँदा के लाग्छ हजुरले बताउनुहोस् न, यदि सानैमा तपाईँले पढ्न पाउनु भएको भए।
हजुर, मैले सानोमा पढ्न पाएको भएदेखि आज मैले न सरकारी कार्यालयहरूतिर जागिर खान्थेँ कि, न टिचर हुन्थेँ कि, न राजनीतिमा हुन्थेँ कि, न गायक बन्थेँ कि, होइन मैले पढ्न मात्रै पाए भए आज छोराहरूले पनि सुख पाउँथेन। मैले पढ्न पाइनँ, म अनपढ भएँ, म अशिक्षित भएँ, अनि त्यस कारणले छोराछोरीले पनि अलिकता नपढेपछि यस्तो अनपढ भएपछि मम्मीहरू यस्तै हो भनेर प्याज प्याज वचन लाउँदा साह्रै दुःख लाग्छ। जुन दिन मैले प्रौढ शिक्षा पढ्न पाएँ अनि त्यो दिनदेखि चाहिँ मलाई अलिकता आशा बढ्दै आयो, निराशा हराउँदै गयो, म अनपढ थिएँ, आज मेरो बाउ माइतीले पढ्न नपठाउनु भए तापनि मेरो श्रीमानले पढ्न पठाउनु भयो, त्यो नै ठुलो गौरव लाग्छ मलाई।
कति गर्नु, कति दुःख गर्नु, जहिले यही काम काम मात्र भन्छ नि, कहिले त्यस्तो हुन्छ नि हुँदैन यहाँलाई, कति गर्नु जस्तो लाग्छ लाग्दैन?
मलाई यो चटपटी व्यवसाय त कहिले पनि छोड्दिनँ, जबसम्म मेरो हात खुट्टा चल्छ त्यो बेलासम्म म आफ्नै खुट्टामा आफै उभिन्छु, म छोराहरूको आशामा कहिले पनि बस्दिनँ जस्तो लाग्छ। मैले सकुन्जेल नसके घरिमा त अब एउटा न एउटा उपाय आउला नि त्यो दिन।
यहाँलाई चाहिँ जिन्दगीमा शिक्षाको महत्व कति लाग्छ बताइदिनुहोस् न, यहाँको एक बुझाएको हिसाबले।
म जस्तो अनपढ थिएँ, मैले जति दुःख पाएँ, जति सङ्घर्ष पाएँ, तर अब आउँदो दिनहरूमा आमा दिदी बहिनीहरूले यस्तो दुःख नभोग्नु भएको होस् भनेर म यही नै कामना गर्दछु। र मैसँग पढ्न जाने एउटा साथी हुनुहुन्थ्यो 54 सालमा, अनि म्याडमले भन्नुभयो एउटा काम पनि लेख्न आउँदैन तपाईँलाई भनेर, त्यति एक शब्द मात्रै गाली गर्नुभएको थियो, यस्तो गाली गर्दो रहेछ कसले पढ्छ भनेर 54 सालमा त्यो साथी रिसाएर पढ्न आउनु भएन, म पढ्न गएँ, तर मैले क नजाने पनि मैले 5 दिनमै मैले कता काका कता नानी मैले पढ्न पाउँदा पनि धेरै ठुलो हौसला बढेको थियो। र अनि 55 सालमा पनि फेरि पढ्न पाएँ, फेरि पनि त्यो मौका पाएँ, र अनि मेरो छोराको साथी थियो, हेर रामको मम्मीले त अहिले आफ्नो नाम लेख्न सक्ने भयो, हाम्रो मम्मी त पढ्न जानु भएन म्याडमले त्यति भन्दैमा, त्यति पनि सहन सक्नु भएन, हामीलाई सरले कति भन्नुहुन्छ त पनि हामी सहन सक्छौँ भनेर छोराले चाहिँ आमालाई त्यति भन्नुभएपछि, अनि छोराले भनिसकेपछि चाहिँ आमालाई फेरि 55 सालमा पढ्ने ठुलो यातना भएछ, अनि मसँग पढ्न जानुभयो, र 55 सालमा पढ्नु भएपछि उहाँले अहिले नाम लेख्न सक्नुहुन्छ।
यही क्रममा कार्यक्रम कथाभित्रको कथामा भला कुसारी गर्ने क्रममा जिन्दगीमा खुसी भएको दिन याद छ भने सोद्धा केही प्रसङ्ग याद छ उनलाई अझै पनि।
खुसी भन्नुहुन्छ भने छोरोले एसएलसी पास गरे बेला एकचोटि खुसी भयो होइन, अनि 10 वर्षसम्म जागिर थिएन, त्यो नभएको अवस्थामा निराशै थिएँ म, अनि पोहोर जागिर भइसकेपछि खुसी थिएँ म पोहोर फागुनमा। जुन दिन मैले प्रौढ शिक्षा पढ्न पाएँ अनि त्यो दिनदेखि चाहिँ मलाई अलिकता आशा बढ्दै आयो, निराशा हराउँदै गयो, म अनपढ थिएँ, आज मेरो बाउ माइतीले पढ्न नपठाउनु भए तापनि मेरो श्रीमानले पढ्न पठाउनु भयो त्यो नै ठुलो गौरव लाग्छ मलाई।
जिन्दगीमा कहिले पनि भुल्न नसकिने कुनै रमाइला कुरा याद छ भन्ने मेरो प्रश्नमा उनी यस्तो बताउँछ।
रमाइलो क्षण भनौँ भनेदेखि अब गोठाला जान्थ्यौँ होइन, जङ्गलमा अमारो भन्छ नि पाकेको अमारो त्यो काटेर अनि मैदाला काँडा काटेर अनि त्यसको भित्रको गुदी चाहिँ खाँदाखेरि काँक्रोको बिहा खा जस्तो मिठो लाग्थ्यो अनि रमाइलो लाग्थ्यो। अनि पाकेको अमारो खान्थ्यौँ होइन, बयर टिपेर खान्थ्यौँ। अनि गाईबस्तु छोडेर कुनै आर्मीहरू जङ्गलमा देख्यो भने हामीलाई डर लाग्थ्यो, भागेर हामी रोडमा निस्किन्थ्यौँ।
उनी संसारमा विश्वासमा होइन पैसामा विश्वास गरेको बताउँछिन्। आफूले नपढेको कारण आफ्ना छोरा तथा साथीहरूबाट गरिएको व्यवहारले गर्दा साह्रै चित्त दुखेको कुरा पनि बताउन पछि पर्दैनन् माया।
मैले पढेको भए यति भनाइ खानु पर्दैन थियो जस्तो लाग्छ। अहिले कोही देखेर म डराउने छैन, म राजासँग गएर पनि म यतिकै बोल्न सक्छु भन्ने मेरो हिम्मत बढिसक्यो, क्षमता बढिसक्यो। अब मैले नपढ्दा नजान्दा नबुझ्दा गल्ती भुल गरे होला सायद होइन, नपढेपछि नबुझेपछि नजानेपछि भुल गल्ती जसमा पनि हुन्छ, तर यो मान्छेले पढेको छैन भनेर मान्छेले अलिकति औँल्याउँदो रहेछ। तर म मात्रै पढेको छ ल है, अब हामी दुईजना त हो नि भनेर साथी साथीबाट पनि मलाई ठुलो चित्त दुखाइछ। मेरो मनको कुरा त धेरै थियो तर के भन्नु होइन, अब माइतीबाट धेरै दुःख 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 पाएर यहाँसम्म आएँ। तैपनि भाइहरूलाई पढ्न पठाउँथे, 15 गाईबस्तु थियो, 15 बाख्रा थियो, गोठालो जान्थे अनि गोठालोबाट आएर पानी लिन जान्थे। पानी लिएर आएपछि कि ढिकै कि जाँतो गर्नु पर्थ्यो त्यो बेलाको अवस्थामा, अनि मेलमा जानु पर्यो भने 1.5 घन्टाको बाटो जानु पर्थ्यो, अनि खाजा खानु पर्यो भने त्यही मकै बेचेर चिउरा किनेर खानुपर्ने अवस्था थियो, पैसाको दुःख अभाव थियो नि त त्यो बेलामा होइन त। अनि अहिलेको बच्चाहरूलाई चाहिँ दिनमा 50 रुपियाँ दिँदा पनि यति चाहिँ अब थोरै भनेर भन्छ भने हामीले ज्याला गर्न जाँदा 2 रुपियाँमा ज्याला गर्थ्यौँ 9 वर्षदेखि मेला हिँड्यो। अनि यो सानो बच्चा हो हामी 3 रुपियाँ दिँदैनौँ, यसलाई 2 रुपियाँ दिनुपर्छ पनि भन्यो, त्यो इक पनि आफ्नो मनमा छ। त्यही मान्छेले पछि 17 वर्षको उमेर हुँदा खेतालो बोलाउन आउँदाखेरि म गइनँ। मान्छेलाई मान्छेको इक र सर्वको बिक भएन भने त्यो काम लाग्दैन। सानो भनेर नए पर नानी थिरो हुन्छ त्यो जिरे खुर्सानी भन्ने एउटा उखानै छ नि, सानोको ठुलो हुन्छ, गरिबको धनी हुन्छ, धनीको गरिब पनि हुन्छ होइन। यो संसारमा मान्छे पैसै पैसामा बिकेछ विश्वासमा छैन, पैसा भयो भने त्यो गरिबलाई गन्दैन।
माया शिक्षा बिना मानिसको जीवन अपुरो अधुरो लाग्छ, त्यसैले सबैले पढ्नु पर्छ भन्ने उनको मान्यता छ। यही क्रममा मैले सोधेकी थिएँ कुनै अवसर पाउनुभयो भने पढ्नुहुन्छ त भन्ने मेरो प्रश्नमा उनको जवाफ यस्तो आउँछ।
म अवसर पाएँ भने त अझै पनि पढ्छु जस्तो लाग्छ मलाई, इङ्ग्लिस र अनि हिसाब सिक्न इच्छा छ, नेपाली आउँछ अब अझै पनि घरमा सिकाइदिने प्रयास गर्यो बुढाहरूले, सिकाइदियो भने सिक्ने प्रयासै गर्नु जस्तो लाग्छ।
हामीसँग करिब आधा घण्टाको भला गुजारेपछि उनको अनुहारमा केही खुसीका लहरहरू देखिन्थे, त्यसो त उनको विगत 8 वर्षदेखि एफएममा गएर बोल्ने रहर पूरा भएको कुरा पनि बताउँछिन्।
मैले सानो छँदा पढ्न नपाएको गुनासो एफएममा गएर भन्छु भन्ने गुनासो मलाई 8 वर्ष भइसक्यो, र मैले यो इच्छा थियो मेरो इच्छा तपाईँहरूले पुर्याइदिनु भयो र मेरो हृदयदेखि नै तपाईँलाई लाखौँ धन्यवाद दिन्छौँ, म यही नै भन्न चाहन्छु।
हजुर, कार्यक्रम कथाभित्रको कथामा अझै पनि तपाईँको के कस्ता इच्छा छन् त भनी सोद्धा मायाको इच्छाको एउटा लिस्ट नै पायौँ हामीले।
घर बनाएर टाउको लुगाएर बस्ने ठाउँ मेरो भइदिए हुन्थ्यो भन्ने आशा छ। मैले यो व्यवसाय गर्नु पर्दैन होला, सायद म घरमै बसे तापनि अलिअलि व्यवसाय मेरो घरमै हुन्छ जस्तो लाग्छ मलाई। अनि छोराहरूको बिहे गरेर आनन्द, उनीहरूको आफ्नो जीवन आफैले गुजारोस् जस्तो लाग्छ मलाई।
अवश्य पनि हरेकका इच्छा धेरै हुन्छ। यी धेरै इच्छासँगै कति इच्छा पूरा पनि हुन सक्छन् त कति अधुरै। तर यतिखेर यस कार्यक्रम मार्फत उनको इच्छा पूरा होस्, उनले चाहेको जिन्दगी जिउन पाओस्, यही कामना गर्छौ। हो, हरेक मानिसको जिन्दगी र जिन्दगी भोगाएका अनुभव फरक फरक हुन्छ नै। कसैको जिन्दगीमा अलि बढी खुसी त कसैको जिन्दगीमा अलि बढी दुःख, यो आइरहने रीत नै हो। यसलाई हामीले स्वीकार गर्नुपर्छ।
मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो कहिले रुवायो, कहिले हँसायो कहिले रुवायो, आफ्नै सँग छुटाएर एक्लो बनायो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो।
हजुर, आज हामीले कार्यक्रम कथा भित्रको कथामा रहेर चटपटी बेच्दै गाउँ घर पुग्ने उनै चटपटी दिदी अर्थात माया श्रेष्ठको जीवनको वास्तविक कथालाई प्रस्तुत गर्यौं। यो कथा सँगसँगै आजको लागि कार्यक्रम कथा भित्रको कथाको यो श्रृंखला यतैतिर टुङ्ग्याउँछु। कार्यक्रम कथा भित्रको कथाको यो श्रृंखला सुनेर साथ दिनुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै आउँदो साता यानि कि अर्को श्रृंखलामा हामी अर्को नयाँ कथाको साथमा उपस्थित हुने बाचा गर्छौ र भन्न चाहन्छु, सुन्नेलाई सुनको माला मात्र होइन, यो हो जीवनको वास्तविक भोगाई कार्यक्रम कथा भित्रको कथा। हजुर, तपाईँको मिठो निन्द्रा अनि सुन्दर सपनाको कामना गर्दै कार्यक्रम कथा भित्रको कथाको यो श्रृंखलाबाट म पूर्णिमा विदा माग्छु। हवस् त, नमस्कार, शुभरात्री, फेरि भेटौँला।
सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला मात्र होइन, यो हो जिन्दगीको वास्तविक कथा, कथा भित्रको कथा, भित्रको कथा।
यो हो अनलाइन रेडियो हाम्रो संसार, सूचना समाचार र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.hsradio.hamrosansar.net, तपाईको अनलाइन साथी रेडियो हाम्रो संसार।